नमस्कार। बदलिन्दो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलँदै गएको शिविर क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रममा हामी झापा मोरङ क्षेत्रको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। मोरङको इटहरामा पानी छान्ने फिल्टर प्रयोगका कारण भएको परिवर्तन थाहा पाउँछौ।
चिल्लोपना बढी हुन्थ्यो पानीमा, अनि पहेँलो कस बस्थ्यो। यस्ता भाँडाकुँडाहरू पनि सफा नहुने, हामीले पहिले टिनको पनि प्रयोग गर्यौँ, अनि अहिले आएर हियो निस्केपछि यसको प्रयोग गरेका। यो अहिले त एकदम राम्रो आउँछ नि पानी, राम्रो हुन्छ। यस्तो नुहाइ धुवाइ गर्दाखेरि पनि केशहरू राम्रो हुन्छ यसले गर्दा।
झापाका आदिवासी समुदायको बसोबास भएको गाउँहरूमा चट्टी अर्थात झल्ला बुन्ने सिपले भएको उन्नतिको बारेमा चर्चा गर्छौं तथा विभिन्न काममा व्यस्त भएर उन्नति गरेका शरणार्थीका कुरा पनि सुन्छौं। सधैँ जस्तो पुनर्वास भएका शरणार्थीको हाल खबर त छँदैछ।
कार्यक्रम शुरू गरौं झापा र मोरङमा रहेका भूटानी शरणार्थी र शरणार्थी शिविर आसपासका खबरबाट।
इलाममा उद्योग दर्ताको क्रम बढ़ेको छ। शान्ति प्रक्रिया बढ़ेसँगै लगानी गर्ने वातावरण देखिएको भन्दै यो क्रम बढ़ेको हो। यो आर्थिक वर्षको शुरूको 10 महिना अर्थात गएको वैशाख मसान्तसम्ममा इलाममा 116 उद्योगहरू दर्ता भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो 40% बढ़ी भएको जिल्ला घरेलु तथा साना उद्योग कार्यालय इलामले जनाएको छ। अब इलाममा दर्ता भएका घरेलु उद्योगको संख्या 799 पुगेको छ। दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढ़ी 527 सेवामूलक रहेका छन्। यसै गरी कृषि र वन सम्बन्धी 215, उत्पादनमूलक 41 र 6 पर्यटन उद्योग रहेका छन्। ती उद्योगमा कम्तीमा 5,000 रोजगारी पाइरहेका छन्।
भूटानी शरणार्थीले प्रयोग गर्दै आएको घामबाट खाना पाक्ने छाते चुलो मध्ये 1268 चुलो स्थानीयलाई दिइएको छ। तेस्रो देश पुनर्वासमा जाने शरणार्थीको संख्या बढेसँगै शरणार्थी शिविरहरूमा प्रयोगविहीन भएका छाते चुलो स्थानीयलाई दिइएको हो। यसबाट 14,740 स्थानीय लाभान्वित भएको सहायता संस्था वज्र फाउण्डेशनले जनाएको छ। शरणार्थी शिविरमा भूटानीको संख्या घटेसँगै शुरू भएको शिविर समायोजन अन्तर्गत खुदनाबारी शरणार्थी शिविरमा रहेका भूटानीलाई बेलडाँगी र शनिश्चर्यमा सारिएपछि त्यहाँ रहेका 735 चुलो स्थानीयलाई दिइएको छ।
झापाको दमकमा महिला अधिकार र सशक्तिकरण सम्बन्धी 2 दिने तालिम भएको छ। अस्ति बुधबार सकिएको तालिममा महिलाका अधिकार, महिला अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय घोषणाहरू र तिनीहरूमाथिको नेपाली प्रतिबद्धता, अधिकार र निर्णयमा महिला सहभागिता लगायतका विषयमा छलफल भएको थियो। तालिममा दमक नगर महिला समन्वय समितिका पदाधिकारी र टोल विकास संस्थाका प्रतिनिधि समेत 35 सहभागी थिए।
रेडियो कार्यक्रम समृद्धिको यात्रामा हामी विभिन्न कामबाट भएको आर्थिक समृद्धि र उन्नति तथा जीवनशैलीमा देखिन थालेको परिवर्तनका कुरा गर्छौं। आज भने सबैभन्दा पहिले मोरङको इटहरा जाउँ। इटहरामा पानी प्रयोगको कायदामा ठूलै परिवर्तन भएको छ र यसले जीवनशैली नै बदलेको छ।
मोरङको इटहरा गाउँ विकास समिति वडा नम्बर 8 की जुनु भट्टराईको आँगनीमा चापा कल छ। पोहोरसम्म यही चापाकलको पानी मान्छे सिधै पिउँथे। हिजो आज यो पानी गाई बस्तुले मात्रै खान्छन्। मान्छेले खाने पानी सिमन्टीको च्याप्टो बाकसबाट छानिएपछि मात्रै
पानी फिल्टर छानेर सफा खानको लागि।
कसरी फिल्टर हुन्छ यसमा?
त्यहाँ बनाएको जस्तै पानी पानीमा बढी आइरहनुहुन्छ अरे, अनि यो गिटी बालुवा यहाँभित्र के के लगाएको छ हो त्यो छानिएर जान्छ अरे र पानी शुद्ध र राम्रो आउँछ भनेर भन्छ।
कति वर्ष भयो तपाईँले यो फिल्टर चलाउनु भएको?
पहिले टिनको प्राय हामी चलाइरहन्थ्यौँ, अनि अहिले अब यो पोहोर 1.5 वर्ष जति भयो होला हौ। पानी हाम्रो एकदम नराम्रो पहेँलो कस बस्थ्यो
पहिले,
चिल्लोपना बढी हुन्थ्यो पानीमा, अनि पहेँलो कस बस्थ्यो। यस्ता भाँडाकुँडाहरू पनि सफा नहुने, हामीले पहिले टिनको पनि प्रयोग गर्यौँ, अनि अहिले आएर हियो निस्केपछि यसको प्रयोग गरेका।
अहिले कस्तो पानी आउँछ? यो मसिनो धाराबाट पानी आइरहेको छ अघि।
यो अहिले त एकदम राम्रो आउँछ नि पानी, राम्रो हुन्छ। यस्तो नुहाइ धुवाइ गर्दाखेरि पनि केशहरू राम्रो हुन्छ यसले गर्दा।
इटहरा गाउँका सबैजसो घरको साझा विशेषता हो सेतो रङको 3 फुट जति अग्लो र 1 फुट चौडाको तुरतुरे फिल्टर। फिल्टर नभएका घरको पानी खान मन गर्दैनन् गाउँलेहरू। बढ्दा सजिलो त घरका महिलालाई, फिल्टरको पानी चलाउन थालेपछि दाँतमा पहिले जस्तो कस बस्न छोड्यो, लुगा पहेला भएनन्, भाँडाकुँडा सफा भए, नङदेखि कपालसम्म सफा भयो। इटहरा छ कि नर्मदा थापा।
यो अब कलमा त्यसै पेलेर ल्याएर चिया पकाएर खाँदा चाहिँ रातो हुन्छ यो पानी। अहिले यो यसो फिल्टर गरेर राम्रोसँग फिल्टर गर्दाखेरि चाहिँ यो पानी सफा राम्रो हुन्छ। बोतलमा राख्दाखेरि राम्रो छ, सफा छ पानी, खानालाई राम्रो छ। बजारमा फिल्टर गरेर राखेको जस्तै पानी हुन्छ।
यो पानी के के काममा प्रयोग गर्नुहुन्छ अहिले तपाईँहरू?
अहिले हामी भात पकाउन, चियाहरू पकाउन, यसो नुहाई धुवाई गर्न, कपडा धुन, त्यसरी लाग्यो। भाँडा पनि सफा हुन्छ, सेता लुगाहरू पनि साह्रै सफा हुन्छ, कस लागेकोहरू सबै ल्याउँछ। फिल्टर गरिदियो, आफूलाई लुगा धुनु मन लाग्यो भने धेरै पानीहरू फिल्टर गरेर राखेर लुगा धुँदा पनि हुन्छ। अब नुहाइ धुवाई गर्दा राम्रो, कपालहरू राम्रो सफा हुन्छ, कपाल पनि चायाहरू परेको जस्तो जान्छ। यो पानी खाँदा आफूलाई रोग लाग्दैन। सबैतिर यो गाउँभरि सबैतिर छ यस्तो फिल्टरहरू, सबै घर घरै छ। यहाँ राम्रै भयो त सबैले लानुहुन्छ, हामीलाई राम्रै लागिरहेको।
हरेक घन्टा 25 लिटरका दरले पानी छाड्ने यो बाकस फिल्टर इटहरा गाउँका लागि वरदान नै भएको छ। इटहरा पश्चिम किनाराको खोला धारको माटो प्राय बालुवानी छ, अलिकति खन्दा पानी आउँछ तर एकदमै पहेँलो। चापाकलबाट आउने पानी पनि त्यही त हो, उद्धुमै पहेँलो। आइरनको मात्रा बढी भएको यस्तो पानी पनि फिल्टरले छानेपछि सफा भइहाल्छ। गाउँमै फिल्टर बनाएर बेचिरहेको सातमेडी सहकारी संस्थाका उपाध्यक्ष डिलीराम अधिकारी:
के छ भने यो लेवल पाइप जुन छ पानी झर्ने धार हो, यसको कन्ट्याक्ट यहाँ लास्टमा छ, यहाँ यसरी घुमेर गएर यहाँ माथिबाट पानी झर्छ। यसको ब्यालेन्स हामीले मिलाएका छौँ, यो सतहसम्म पानी जान्छ, यहाँदेखि उँभो उँधोको पानी छिर्दैन, यहाँ 2 इन्ची पानी अनिवार्य रहनै पर्छ। र यसमा तलबाट हाम्रो चाहिँ गिटी छ 11 mmको गिटी, मोटो गिटी छ, त्यसमाथि अब 6 mmको चोकर भन्छौँ, यो अलिकति थोरै भागमा छ। त्यहाँदेखि उँभो सिमेन्ट बोराको 60 लिटर बालुवा एकदम मसिनो 1 mmको ग्रेडिङ गरेको बालुवा लगाउँछौँ, र हाम्रो प्राकृतिक स्रोतबाट स्वच्छ फिल्टर भएर आएको पानी हामी यसैलाई नै सन्तुष्टि गरेर अहिले मानेका छौँ। र यसमा ल्याबमा चेक गर्दा पनि अति राम्रो छ, यसमा केही दोष देखिया छैन।
पूर्वी दक्षिण मोरङको भित्री गाउँ इटहराले पानीको मामिलामा फड्को मारेको सजिलै अन्दाज गर्न सकिन्छ। इटहराका जम्मा 1800 घरधुरी मध्ये यहाँका 75% घरमा पुगिसकेको फिल्टरको बिक्री अहिले त इटहरा बाहिर पनि हुन थालेको छ। फिल्टर बनाएर गोटाको 1800 रुपियाँको दरमा बेचिरहेको सातमेडी सहकारी संस्थाका उपाध्यक्ष डिलीराम अधिकारी:
यो हामीलाई पानी आइरन भएको ठाउँमा यसलाई कसरी प्रशोधन गर्ने भन्ने हामीलाई चासोको विषय पहिल्यैदेखि थियो, यसो खोजीमै थियौँ होइन। र हामीलाई यो एम्फो भन्ने संस्थाको मान्छे हामीसँग अचानक सम्पर्कमा आइपुग्नुभयो। उहाँले यस्तो यस्तो कार्यक्रम छ, म यो लिएर हिँडेको भनेपछि उहाँले त बाहिर अरू संस्थाहरू रेट कसौँ भनेर खोज्दै हुन्थ्यो। ल हामी रजिस्टर सरकारी संस्थाबाट हुन्छ भने हाम्रो पनि सहकारी रजिस्टर हो, हामी गर्छौँ भन्दाखेरि उहाँले हामीलाई ल दिन्छु भनेर हामीलाई प्रेरणा जगाउनु भयो। प्राय हामीले हाम्रो उद्देश्य चाहिँ के भने यो इटारा मात्रै नभएर हाम्रो मोरङ जिल्ला फिल्टर पुर्याउने हाम्रो लक्ष्य हो। र इटारामा करिकरी अब 25% मात्रै बाँकी होला भन्ने लाग्छ हामीलाई। हाम्रो दैनिक अहिले 6 फर्मा छ, दिनको 6 फिल्टर तयार हुन्छ, तर अहिले हामी 3 फिल्टरको लागि अर्डर गरेर हामीले पेस्की दिइसकेका छौँ। अब लगत्तै 3 अरू आउँछन्, हाम्रो 9 हुन्छ हामीसँग, 9 हाम्रो दैनिक चल्छ। यतिले पनि हामीले यो डिमान्ड धान्न सकेका छौँ, माग बढेको छ। हाम्रो त अहिले जम्मा बिक्री त 1800 हामीले बेचिसक्यौँ होइन, 1.5 वर्षको अन्तरमा
1800 घरहरूमा,
हजुर 1800 घरमा पुग्यो। बाहिर जम्मा इटारा गयो होइन, त्योभन्दा बाहिर पनि गएको छ, लेटाङ गएको छ, दमक गएको छ होइन, र हामीलाई इटारामा केही बाँकी नै छ अहिले घर प्रति पुर्याउनको लागि।
मोरङको इटहरामा चलनमा आएको पानी छान्ने फिल्टर शुद्ध खाने पानीका लागि त छँदैछ, यसले आर्थिक गतिविधि पनि बढाएको छ। यो प्रसंगपछि अब लागौं आदिवासी समुदायहरूको बाक्लो बसोबास रहेका झापाका गाउँतिर। आदिवासी, ताजपुरिया, राजवंशी र गणगाई समुदायको पुर्खौली सिप हिजो आज आर्थिक कमाईको माध्यम बनिरहेको छ।
झापा जुरो पानी सातकी शेषमती राजवंशीको घर, घर छेउमा वस्तु गोठ र आँगनीमा झल्ला अर्थात चट्टीको तान छ। घरको काम भ्यायो, बाख्रा वस्तुलाई खोले फाँडो खुवायो अनि बसिहाल्यो झल्लाको तानमा।
आमाले घरमा बुनेको थियो अनि गाउँ घरमा नि अब काकी बढियामा थियो, मैले अब देखा देखमा सिक्यो, आमाले पनि सिकाउनु भयो।
झल्ला कति कतिखेर प्रयोग गरिन्छ तपाईँहरूको समुदायमा यो ओछ्याउनको लागि?
हाम्रो त जतिखेर नि प्रयोग गरिन्छ, झल्ला बिना त कामै हुँदैन। मधेसे, तासुरिया, राजुङसी, गनगाईहरूकोमा पनि त्यो झल्ला बिनाको त घरै हुँदैन, जुवाई चल्ला आयो भने त चाहिन्छ।
यो झल्ला अथवा यो चट्टी भनिन्छ यसलाई, अहिले म यसैमा बसेको पनि छु। यो झल्ला बनाउनको लागि चाहिने सामग्री भनेको पाटा मात्रै त होला? पाटा अनि धागो।
पाटा, धागो, अब घरमा यस्तै झल्ला सल्ला कति थोक चाहिन्छ
कति वर्षमा कति झल्ला बेच्नुहुन्छ?
वर्षमा त अब हामीले के गरौँ, झल्ला अब महिनामा तिन चार रात निकालिन्छ, झल्ला बेच्नुहुन्छ।
बेच्न कहाँ लानुहुन्छ?
बजार।
परिवारका हजुरआमा आमा र सानीआमाहरूका हातबाट सर्दै सर्दै आएको हो सनपाटका झल्ला बुन्ने सिप शेषमतीको पुस्तासम्म। यो झापाका गौरीगंज, खजुरगाछी, महाभारा, जुरोपानी, शिवगंज, कुमरखोद लगायतका आदिवासीको बाक्लो बस्ती भएका गाउँका राजवंशी, गनगाई र ताजपुरिया समुदायको परम्परागत सिप पनि हो। यो बुनेर यी समुदायका महिलाले घर खर्च पनि चलाइरहेका छन्। झापा जुरोपानी आठकी रन्जु राजवंशी।
एउटा झल्ला 500-600 झल्ला हेरी हेरी छ। यस्तो झल्ला त अब अहिले 500 पाइँदैन, 700-800 लाग्छ।
एउटा झल्ला बनिसक्दा तपाईँको कति रुपियाँको सामान यहाँ गइसकेको हुन्छ? यहाँ पाटा भयो अनि रङ, त्यही दुई थोक रहेछ जाने त
पटुवाको होइन? अनि जस्ट 3 किलो पटुवा, 30 रुपियाँको रङ, 50 रुपियाँ छ कि? अब आफ्नै पटुवा हुन्छ थाहै हुँदैन नि त। अनि 50 रुपियाँ केजी अरे
पटुवा,
150 अनि रङ 30 रुपियाँको, 180 रुपियाँ त होला नि।
त्यतिको लाग्दा 700 जति कमाइ हुँदो रहेछ भनेपछि
पुग्छ।
सिप र प्रविधि परम्परागत भए पनि यसको सांस्कृतिक महत्व ज्यादा छ तराईका आदिवासी समुदायमा। बुढा पुरानाहरू भन्छन् झल्ला बुन्न नजान्ने आदिवासी युवतीको बिहे हुनै समस्या हुने दिन पनि थिए। झापा गौरीगंजका शेषलाल राजवंशी।
हाम्रो झल्ला त अब के भन्नु त पहिलेदेखि नै हो आएको होइन। अब हामीहरूको राजवंशीमा चाहिँ झल्ला बुन्ने अब आमाले सिकेपछि अब छोरीलाई सिकायो। न झल्ला बुन्ने त पहिले त हाम्रो यो केही जान्दैन भनेर बिहे शादी पनि हुँदैन थियो। त्यति अब वास्ता गर्दैन। आजकल त अब रेडिमेड सबै थोक आउँछ, कार्पेट के जाति। अब पहिले त त्यो सुत्ने पनि बिछाना बुन्थ्यो क्या, मसिनो धागो हुन्थ्यो। त्यो त आजकल बुन्नै छोडो, किन त्यो भन्दा त्यसलाई किन्यो भने धेरै महँगो पर्छ। अब त्यो हिसाबले धेरै महँगो पर्छ। त्यसको आधी दाममा हाम्रो राम्रो पाइन्छ रेडिमेड, अनि कसले बनाउँछ त्यो बनाउनै छ।
पाटा खेती पनि हुन छोडेछ कि यहाँ अहिले यो सिजनमा? यो बर्खाको बेलामा पाटा काट्ने बेला हुन्थ्यो यतिखेर
हुन्थ्यो। यसपालि त पाटा त छर्नै पाएको छैन मान्छेले। पानी नआएर, पानी आयो त आएको आइभयो, पानीले गर्दा छर्न पाएन। पछि रस नभएर मान्छेले छर्न पाएन पटुवा। मैले नै कति 1.5-2 किलो बिची हाने, एउटै पनि उम्रेन, त्यत्तिकै गयो खेर। 10-15 किलो मल फाले, त्यत्तिकै गयो, केही पनि छैन, एउटा पनि बोट छैन।
सुरुमा त सनपाट मसिनोसँग केलाउनु पर्यो, मेहनत गरेर त्यसको धागो निकाल्नु पर्यो, धागोलाई जोडी जोडी पारेर छुट्याई लटाई बनाउनु पर्यो, अनि तानमा बुन्नु पर्यो। सामान्यतया 3 दिनमा एउटा झल्ला बुनिसक्छन् सिपालु बुनकरले। फेरि जुरो पानी कि रन्जु राजवंशी।
तान लगाएर त अब पहिले पटुवा होइन, सिङ्गो पटुवा त्यो तान्नु पर्छ, अनि बाट्नु पर्छ, बाटेर अनि त्यस्तो डल्ला बनाउनु पर्छ, अनि रङ लाएर अनि तान लाउनु पर्छ।
सनपाटको खेती घट्न थालेपछि झल्ला बनाउने क्रम केही घट्दो त छ नै। तैपनि जतिले बुन्छन् तिनले घरको साबुन सलाई, नुन भुटुन र छोरा छोरीलाई चकलेट मिठाईको खर्च धानिरहेका छन्। गौरीगंज 5 कि इन्दिरा राजवंशीले अघिल्लो महिना 3 वटा झल्ला बेच्नु भयो।
अब त एकछिन बनो, अब अर्को थोक काम गरो, त्यस्तो चाहिँ 3 दिन लाग्छ, नभए त 2 दिनमा सिद्धिन्छ। त्यो अब कसैलाई बन्नु मन लाग्छ, कसैलाई बन्नु मन लाग्दैन यस्तो गर्मीमा। अब कोही त यसैको पेसा गरे भने बजार लान बेच्नलाई तिनीहरू चाहिँ बन्छन्। अब हामीहरू त यतातिर खेती पनि गर्नु पर्यो, यस्तो धान सान अब कहिले काहीँ खाँचो भयो भने, ए धेरै भयो भने बेच्यौं।
सानो तिनो कमाईको मेलो त छँदैछ। आदिवासीका घर आँगनमा आफू खुसी र एक्ला एक्लै चलाइएका यस्ता झल्ला तानले आदिवासी समाजको मौलिकता पनि थोर बहुत जोगाइरहेको छ।
जीवन सजिलो बनाउन आर्थिक गतिविधि बढ्नुपर्छ, अर्थात् विभिन्न कामबाट हुने कमाईले नै जीवनलाई उन्नतितिर लैजान्छ। यो कुरा झापा मोरङका शरणार्थी शिविरमा बस्ने भुटानीले पनि राम्रैसँग बुझेका छन्। त्यसैले त उनीहरू पनि विभिन्न आय आर्जनका काममा व्यस्त छन् हिजो आज। रेडियो कार्यक्रम समृद्धिको यात्रामा अब एकैछिन यस्तै काम गरेर उन्नति गरेका भुटानी शरणार्थीलाई भेट्न शरणार्थी शिविरतिर लागौ।
लगानी 50-60 हजार जस्तो।
कन्स्ट्रक्सनमा लाग्यो 10-20 हजार जस्तो।
कस्मेटिकदेखि लिएर किरानाका सामानहरू, खेलाउने गुडियाहरू सबै राख्नु भएको छ अघि?
त्यस्तो ठुलो लगानी त गरेको छैन, कतिवटा नभएको सामानहरू माग्छन्, त्यो लिस्ट गरेँ, एक दुईवटा सामान ल्याएँ, बेच्यो त्यही हो।
कसरी जुटाउनु भयो यो पसल गर्ने पुँजी?
यो म लगभग 12-13 वर्ष जस्तो बाहिर नै टिचिङ गरेँ होइन, एक पैसा दुई पैसा जुटाएर आउने बाटो छैन, आश्रो छैन, त्यस कारणले गर्दाखेरि यसो बसी बिहान गरौँ भन्ने नि।
कतिको बिक्छ दिनमा?
कहिले काहीँ 2-3 हजार पनि हुन्छ, कहिले काहीँ 4-5 हजार।
के चाहिँ बढी बिक्दो रहेछ?
फलफुल पनि बिक्छ, अरू खिचडी मिचडी सबै सामानहरू मसिन दसिनो सामान सबै बिक्छ नि।
शनिश्चरी शरणार्थी शिविर सेक्टर B1 छाप्रो नम्बर 5 का पूर्ण राई। शरणार्थी शिविरहरूमा आय आर्जनका लागि अनेक खाले पेसा र व्यवसाय समातेका शरणार्थी हिजो आज बगरेल्ती भेटिन्छन्। सहायता संस्थाले दिएको सहयोगले नपुगेको अवस्थामा आफूलाई चाहिने सरसामानको जोहो गर्न यस्ता प्रयासले शरणार्थीलाई मनग्गै भर्थेक गरेको छ। शनिश्चरी शरणार्थी शिविर सेक्टर बी का भक्त बहादुर दर्जीको परिवारलाई लुगा सिलाईको आयस्ताबाट राम्रै टेको पिँडो भएको छ।
यो कुर्ता सुरुवाल सिलाउँदैछु लेडिज। मैले यहाँ अहिले मैले भुटानदेखि गरेँ हो, 7-8 वर्षदेखि जतिखेर मिसिनमा बस्न सक्नेदेखि बुवासँग लागेर काम गरेँ। 45 वर्ष पुगिसकेँ सिलाइरहेको छु।
तपाईँकोमा के के लुगा सिलाइन्छ?
कोटदेखि बाइकहरू सबै थोक बनाउँछु, सर्ट पेन्ट स्कर्टहरू हाफ पेन्ट कुर्ता सुरुवाल कमेज सुरुवाल दौरा सुरुवाल सबै बनाउँछु।
कति कमाइ हुन्छ लुगा सिलाइबाट?
यो हाम्रो क्याम्पको बसाइमा खासै हुँदैन, अब म्याट्रेस सेट्रेस किनेर सागसब्जी खानलाई घरमा खर्चलाई दुःख हुँदैन। दिनको त्यो म्याक्सिमम् अब काम गर्दाखेरि 4-5 सौ हुन्छ, त्यसमा 2-3 सौ चामलको काटिन्छ। यसबाट सागसब्जी खानदेखि लगेर पुग नपुग सब्जी किन्नु खाना चामल किन्नुदेखि लगेर कपडा किन्नु अनि छोराछोरीलाई यताउता गर्न सबै थोक पुग्छ।
यस्ता कामबाट सागपात खान कपडा लगाउन र घर खर्च धान्न भुटानी शरणार्थीलाई भर्थेक भएको छ। शरणार्थी शिविरहरूमा बढ्दो मोबाइलको प्रयोग पनि कमाईको मेलो बनेको छ। बिग्रिएका मोबाइल फोनका सेट बनाउने काम पनि कमकरी र इलमी शरणार्थीका लागि आयस्ताको गतिलो मेलो बनेको छ। शनिश्चरी शरणार्थी शिविर सेक्टर F का सनबहादुर प्रधान।
यसो कमाईसम्म यसो अलिअलि हुन्छ, यसो 500 देखि लगेर 1000 सम्म हुन्छ। जस्तै अब पथ्रीमा पनि नभएर चाहिँ ल्याउँछ मेरोमा होइन, डेड भएको कसैको आइसी नै गएको हुन्छ, कसैको सफ्टवेयर गएको हुन्छ, सफ्टवेयर लिनु सक्दैन। लगभग दिनमा 10-5 वटा आउँछ।
यो मोबाइल बनाउने काम कहाँ कसरी सिक्नुभयो, कहिले सिक्नुभयो?
जस्तै आफै गर्दा गर्दै जानेको। जस्तै मैले आफ्नै मोबाइल होइन, आफ्नै मोबाइल कस्तो हुन्छ भनेर जस्तै अब पथ्री लग्यो, अलिकति बनाउनु सिक्यो, यस्तो फल्ट हुँदाखेरि यस्तो हुँदो रहेछ, टावर आइसी भनेको यो हुँदो रहेछ, यो भनेको यो हुँदो रहेछ भनेर अनि आफूले किताब ल्याएर किताबको हेले गर्न थालिएको।
यहाँ आउने ग्राहकहरू शरणार्थी नै हुन् नि प्रायः त?
प्रायः शरणार्थी पनि हुन्छ, गाउँको पनि हुन्छ।
सानो लगानीका किराना कस्मेटिक पसल, होटल, चटपटे पसल, सब्जी पसल र कहीँ कहीँ चाहिँ मासु फिजाएर राखिएका दोकान, शरणार्थीले समातेका आयस्ता उद्यम धेरै त यिनै हुन्। बेडागी एक शरणार्थी शिविरको सिरानमा म पुग्दा गर्मीको मतलबै नगरी असिन पसिन हुँदै ब्रोइलर कुखुराका साँप्रा टुक्र्याउँदै हुनुहुन्थ्यो सेक्टर ई का डम्बर सुनवार।
कुखुरा काट्नु त मादम
दिनभरिमा कति बिको?
5-6 किलो, अब 250 रुपियाँ किलोले।
कति लगानी गरेर सुरु गर्नुभएको यो?
1500।
कहाँबाट ल्याउनुहुन्छ कुखुरा यहाँ बेच्नको लागि?
दमकबाट।
कहाँबाट आउँछन् मासु किन्न ग्राहकहरू यहाँ?
यहीँबाटै।
यसको कमाइले तपाईँको परिवारमा के कस्तो मदत मिलेको छ?
अब यसो सब्जीहरू खानु होइन, केही गर्नु बेकोले अब पुग्दैनन्।
थोरै लगानीमै हुने अनि शरीरले धेरै हैरानी बेहोर्नु नपर्ने काम भएरै हो चटपटे बेच्ने काममा बितेको 4 वर्षदेखि रत्तिनु भएको छ बेडाङ्गी एक शरणार्थी शिविरका विष्णु कुमार राई।
पहिला लगानी गर्दा त 2000 गरे 4 वर्षमा, त्यही गर्दै गर्दै यसो अब आएर खाइदियो भने यसो हुन्छ अलिअलि, त्यही 4-5 सय, 7-8 सय, 1000 सम्म हुन्छ। चिजबलहरू, चक्लेट मिठाई त्यस्तै बेच्छु। योभन्दा अगाडि चाहिँ अब पहिला मिसिनमा काम गर्थेँ, घरैमा मिसिन यसो सिलाउने, मिसिनबाट चाहिँ अब प्रफिट भएन, त्यहाँदेखि 2000 निकालेर चाहिँ चटपटे गरेँ। अहिले 4 वर्ष भयो चटपटे बेचेको। सबैभन्दा बेसी एक दिन बेचेँ 1900 बेचेँ, बढी भनेको 1900, त्यहाँदेखि चाहिँ 1500-1600 पनि बेचेँ। त्यस्तै हुँदै हुँदै अहिले चाहिँ 700-800-900 चाहिँ भएको छैन। 900 बेचेकोमा त्यस्तै 150-200 जस्तो चाहिँ बस्छ।
आएको सानो तिनो मेलो समातेकाहरूले मात्र होइन, सहायता संस्थाहरूमा काम गर्ने शरणार्थीले पनि शरणार्थी शिविरको आर्थिक जीवनमा राम्रै योगदान गरेका छन्। शिविरको स्वास्थ्य केन्द्रमा काम गर्ने एकजना शरणार्थी स्वास्थ्य प्राविधिक अमर बहादुर मगरका कुरा सुनौ।
लगभग हामी सबै मिलाउँदाखेरि सबैको मिलाउँदाखेरि त्यस्तै 2 लाखको नेर चाहिँ हुनुपर्छ।
त्यो पैसाले शरणार्थी शिविरको आर्थिक जीवन चलाउन पनि त मदत गरेको छ नि?
हजुर, धेर थोर अब जे जस्तो भए पनि अब त्यसले मदत चाहिँ अवश्य पुर्याएको नै छ। अब मरमसलादेखि लिएर लत्ता कपडादेखि लिएर पाहुनापात धान्नदेखि लिएर नानीहरूलाई मिठो मसिनो कहिलेकाहीँ यसो भान्सा उज्यालो बनाउनलाई यावत कुरामा मदत चाहिँ धेरै नै पुगेको छ।
उद्यमी र मेहनती शरणार्थीले तिनका घरेलु आवश्यकता टार्न गरेका यी प्रयासले उनीहरूको कामप्रतिको उच्च लगाव झल्काउँछ अनि मान्छेले जस्तै कठिन हालतमा पनि आफ्नो अप्ठ्यारोलाई जित्न काम नै गर्नुपर्छ भन्ने शिक्षा पनि नजानिदो पाराले दिइरहेको छ।
शरणार्थी शिविरमा रहेका भूटानीहरू विभिन्न काममा व्यस्त भएर कठिन जीवन सजिलो बनाउने उपाय खोजिरहेका छन्। पुनर्वास भएकाहरू चाहिँ के गर्दै होलान्? पुनर्वास भएका भूटानीहरूको हालखबर सोधी खोजी गर्ने क्रममा अस्ट्रेलिया पुनर्वास भएका सुशील पोखरेलको सहयोगमा आज हामीले टिमाई शरणार्थी शिविरबाट सन् 2008 अक्टोबरमा अस्ट्रेलियाको एडिलेड पुनर्वास भएका अम्बिका दुलाललाई टेलिफोन गरेका छौ। सुनौ उहाँसँग गरिएको कुराकानी।
गर्छन् मजाले इङ्ग्लिस बोल्न थाले, राम्रै छ उहाँहरूको लागि है। अनि अब 15 वर्षदेखि माथिको 22-25 वर्ष 30 वर्षसम्मले पनि उहाँ अलिअलि पढेर आएको थिए, यहाँ पनि आफ्नो आफ्नो पढाइमा राम्रोसँगले टिप्यो, राम्रो लाग्यो, राम्रोसँगले यहाँको भाषा पनि सिक्यो र पढाइमा यथावत लाग्यो। अनि धेरै जस्तो मान्छेहरू त्यस्ता उमेरका मानिसहरू पार्ट टाइम जब अथवा पार्ट टाइम काम पनि गर्छन्, कति फुल टाइम पनि काम पाएका छन्। राम्रो छ उहाँहरूको लागि पनि। 45 वर्षदेखि माथिका जो अन्तर थियो नि उहाँहरूलाई अलिक गाह्रो भइरहेको थियो भाषा सिक्न, अझै पनि उहाँहरूलाई भाषा सिक्न चाहिँ गाह्रै भइरहेको छ। तर पनि उहाँहरूले कतिवटा यस्तो कामहरू पनि पाए कि एन्ट्री जब भन्छ त्यस्ता प्राय कम जस्तो थियो त्यस्ता पाए र उहाँहरूले पनि एकदमै सन्तुष्टि छ, जीवन यापन गरिरहेका छन्। अनि रहल अझै बुढापाका भए, बुढापाकाले चाहिँ यहाँको काउन्सिल, सिटी काउन्सिल अथवा गभर्मेन्टले भनौँ, यहाँको सरकारले उहाँहरूलाई साह्रै राम्ररी हेरिरहेको छ। हप्तामा 2 चोटि उहाँहरूलाई एक ठाउँ भेला पार्ने, उहाँको विचार के छ त्यो लिने, त्यहाँबाट विभिन्न ठाउँहरू घुमाइदिने, उहाँहरूले पढ्न चाहनुहुन्छ भने पढाइ पनि दिने, एनसिसी पढाउँदै हुनुहुन्छ। तर अनि त्यति मात्रै नभएर आफ्नै भाषा पनि कतिजनाले पढे नपढेकाहरू थियो, उहाँहरूलाई पनि आफ्नै भाषामा पढाइदिँदैछ। त्यस कारण यहाँको परिवेशमा हेर्नुपर्छ भने, अस्ट्रेलियाको परिवेशमा हेर्नुपर्छ भने अस्ट्रेलियामा आउने प्राय जस्तो सबै सुखी र
हजुर, त्यहाँ पुनर्वास भएका भुटानीहरूले पाउने काम, उनीहरूले गर्ने काम के खालको कामहरू गरिरहेका छन्? कमाइ कस्तो छ? जीवनस्तर कस्तो छ?
विशेष गरी प्राइभेट कम्पनीमा जसले काम पाइरहेको छ, अनि थोरैले गभर्मेन्ट जबमा पनि पाइरहेका छन्। धेरै जस्तोले यहाँ के चाहिँ रुचायो भने एजेन्टर भन्छ, जो बुढाबुढा सेयरको सेयर सुधार गर्ने, त्यसमा ट्रेनिङ लिएर त्यो पनि गर्दैछन् धेरै जस्तोले। प्रायः प्रायः अब कतिवटा कम्पनी उँदो पनि मान्छेहरूले काम पाइसकेका छन् पाउनेहरूले चाहिँ।
उनीहरूले यो कामबाट कमाउने पैसा चाहिँ के खालको हुन्छ? कस्तो खालको पैसा, कति पैसा कमाइरहेका छन् यस्तो काम गर्दाखेरि भुटानीहरूले?
कमाउने हिसाबमा त घन्टाको हिसाबले पाउँछ, यहाँ एक घन्टाको $20 बढी पाउँछ र कतिजनाले त हप्ताको 30-40 घन्टा पनि काम गरिरहेका छन्। 30-40 घन्टाको काम गर्नु भनेको यहाँ मनग्गे खाना पुग्नु, बस्न पुग्नु, लाउन पुग्नु, सबै कुरो पुग्छ। अनि यहाँ आफ्नो बचत गर्ने पनि पुग्छ। त्यसमा त कुनै सुर्कै छैन यहाँको काम पाउनु पाइसकेपछि चाहिँ।
तपाईँको जीवन चाहिँ कसरी चलिरहेको छ? तपाईँ के गर्नुहुन्छ? कस्तो छ तपाईँको जीवनशैली?
अच्छा, मेरो जीवनशैली हेर्नुहुन्छ भने मेरो सबैभन्दा सानो चाहिँ छोरो छ, यहाँ 22 वर्षको छोरो र बुहारी पढ्दैछन् युनिभर्सिटी। एउटा एकजनाले रेजिस्टर्ड नर्स गर्दैछ बुहारीले चाहिँ, छोरोले उस युनिभर्सिटीमा कम्प्युटर इन्जिनियरिङ पढ्दैछ। म हेर्नुपर्छ भने म चाहिँ अहिले कम्युनिटी सर्भिसको त्यस्तै भलिन्टियर जबहरू चाहिँ गर्दैछु र कम्युनिटी सर्भिसको लेभल 4 ट्रेनिङ पनि गर्दैछु। तर अब यहाँ सरकारले यतिको मेरो उमेरको लागि भनेको प्रायः प्रायः पैसा दिने रहेछ, त्यति गाह्रो बाँच्न गाह्रो हुँदैन।
भनेको तपाईँको उमेर चाहिँ कति हो? कुन उमेरदेखिका मान्छेलाई चाहिँ सरकारले चाहिँ सहयोग गर्दो रहेछ?
विशेष गरी मेरो उमेर त अहिले 58 मात्रै हो, विशेष गरी पचपन्न 50 वर्षदेखि उमोकोलाई काम पाउन निकै गाह्रो हुँदछ, अलिकति एक्टिभ अनि छिटो छन्टो छिटो काम सिक्ने त्यस्तोहरूलाई विशेष यो गरेर 50 वर्षदेखि उमोकोलाई चाहिँ काम पाउन अलिक गाह्रो हुन्छ।
घर परिवारमा अरू काम गर्ने मान्छेहरूको कमाइले चाहिँ तपाईँको जीवन चलिरहेको छ?
हजुर, मेरो घर परिवारमा अहिले चाहिँ विशेष काम गर्ने मान्छे कोही छैन।
अनि कसरी चलिरहेको छ तपाईँको जीवन त्यसो भने?
काम नगर्ने मान्छेलाई त्यसरी दिँदैन, एकदमै हप्तामा 250 डलर दिन्छ, त्यसले खाना लाउन मना चाहिँ पुग्छ एकजनाको 250 डलर अथवा 15 चाहिँ दिन्छ, 15 500 कसैको, अब मेरो 700 छ, मिसेसको 500 छ, केटाकेटीको अलिक कम्ती कम्ती छ, त्यसो गरेर पनि हामीले खाना लाउन मना चाहिँ पुग्छ, गाडी छ, गाडी तिर गएको, गाडीमा तेल लाउन कुद्न गर्न पुग्छ।
उहाँ हुनुहुन्थ्यो टिमाई शरणार्थी शिविरबाट सन् 2008 अक्टोबरमा अस्ट्रेलियाको एडिलेड पुनर्वास भएका अम्बिका दुलाल, पुनर्वास भएका भुटानीहरूको जीवनशैली र अवस्थाबारे टेलिफोनमा कुराकानी गर्दै।
तपाईँ सुन्दै हुनुहुन्छ बद्लिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिँदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एसी ट्युन्स 96.8 मेथीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।